हामी सबैलाई भविष्यमा के हुन्छ सो जान्न मनपर्छ. यो कुरा मोबाइलको एउटा एपले प्रमाणित गरेर देखाइदिइसकेको छ. फेस एप सबैभन्दा बढी डाउनलोड भइसकेको, 10 करोडौँभन्दा बढी डाउनलोड्स भइसकेको फेस एप हिजो आज निकै चर्चामा आएको छ. तपाईँलाई थाहा पाउनु भएको छ, कतिजनाले ट्राई पनि गरिसक्नु भएको छ. म अबको 30 वर्षमा कस्तो देखिन्छु यस एपले देखाइदिनु भएकोले गर्दा यसले बढी चर्चा पाएको. तर हामी सबैजना भविष्य लिएर एकदमै जिज्ञासु भन्छौँ. हामीलाई जिज्ञासा लाग्छ कि भविष्यमा के हुन्छ, हामीमा कौतहलता हुन्छ, भोलि के हुने हो. तपाईँ धेरैले सोचिराख्नु भएको छ भोलि के हुने हो, भोलि जागिर पाउने हो कि होइन, भोलि पढाइ सिद्धिने हो कि होइन, भोलि फलानासँग बिहे हुने कि होइन, भिसा लाग्ने हो कि होइन, भने जस्तो एउटा असल सपनाको एउटा घर बनाइने हो कि होइन, लाउँदै लाग्ने हो कि होइन. सो भोलिको बारेमा, भविष्यको बारेमा हामी सबैलाई चिन्ता हुन्छ. अबको 20 वर्षमा के हुन्छ, अब 30 वर्षमा के हुन्छ, अबको 50 वर्षमा के हुन्छ, नेपाल कस्तो रहला, म कस्तो रहला, हामी सबैजनासँग त्यो कुराको क्युरियोसिटी हुन्छ, जिज्ञासा हुन्छ. तर जब हामी भविष्यको बारेमा सोच्छौँ, हाम्रो भविष्यको बारेमा हामी सोच्दाखेरि हामी कति परसम्म जान सक्छौँ, 20 वर्षसम्म, 30 वर्षसम्म, 50 वर्षसम्म, प्रायः हामी यस पृथ्वीमै सीमित भविष्य देख्छौँ. हाम्रो भविष्यहरू प्राय यस सीमित संसारमै सीमित छ. कसैले पनि म मरेपछिको भविष्य हेर्दैन, कसैले पनि म मरेपछि के हुन्छ होला त्यसबारे सोच्दैन. सो भविष्यको बारेमा तपाईँ जान्नुहुन्छ भने बेस्ट तरिका भनेको एपहरू हेरेर होइन, भविष्यको बारेमा तपाईँ जान्नुहुन्छ भने ज्योतिषीहरू कहाँ गएर होइन, भविष्यको बारेमा तपाईँ जान्न चाहनुहुन्छ भने पात्रो हेरेर होइन, आदि इत्यादि के छ साइट हेरेर होइन, भविष्य बारेमा तपाईँ जान्न चाहनुहुन्छ भने हामीले बाइबल हेर्नुपर्ने हो, भविष्यमा के हुन्छ वास्तवमा. सो म तपाईँलाई भन्न चाहन्छु भविष्यमा के हुन्छ, भविष्यमा ख्रिस्टको आगमन हुनेछ, ख्रिस्ट फेरि फर्किआउनुहुनेछ भविष्यमा, संसारको अन्त्य हुनेछ भविष्यमा, त्यो भविष्य वास्तवमा. र भविष्यको बारेमा काठमाडौँ कम्युनिटी चर्चको विश्वासको सारमा पनि यसरी उल्लेख गरिएको छ, भविष्य नम्बर 9 प्रभु ख्रिस्ट महिमामा फर्किआउनुहुनेछ, उहाँले मरेकाहरूलाई पुनर्जीवित पार्नुहुनेछ र संसारलाई धार्मिकतामा न्याय गर्नुहुनेछ, दुष्टहरू अनन्त दण्डको निम्ति नर्कमा पठाइनेछन् र धर्मीहरू परमेश्वरसँगको सङ्गतिमा अनन्त आनन्दको जीवनमा स्वागत गरिनेछ. परमेश्वरले सबै थोक नयाँ बनाउनुहुनेछ र सदा सर्वदा महिमित हुनेछ. अब यही सत्यतालाई हामी आजको वचनको खण्ड मर्कुस 13 अध्यायबाट हेर्नेछौँ, 13 अध्यायबाट. र तपाईँसँग बाइबल छ भने कृपया मर्कुस 13 अध्यायमा पल्टाउनु हुन म अनुरोध गर्दछु. 13 अध्यायमा 37 वटा पद छन्, म सबै पढ्नेछु र यहाँहरूले ध्यान दिनुहोस् भन्ने म चाहन्छु. जसै म पढ्छु कृपया आफ्नो बाइबलमा हेर्नुहोला. जब उहाँ मन्दिरबाट निस्कँदै हुनुहुन्थ्यो तब उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, हेर्नुहोस् गुरुजी कति ठुला ठुला ढुङ्गाहरू र कति भव्य भवनहरू. यसोले तिनलाई भन्नुभयो, यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछुडिने गरी सबै भत्काइनेछ. अनि उहाँ मन्दिरको सामने जैतुन डाँडामा पस्नुहुँदा पत्रुस, याकुब, युहन्ना र आन्द्रियासले उहाँलाई गुप्तमा सोधे, हामीलाई भन्नुहोस् यी घटनाहरू कहिले हुनेछन् र यी सब कुरा हुनका निम्ति पुरा हुनको निम्ति के चिन्ह हुनेछ. यसोले तिनीहरूलाई भन्नुभयो, होसियार हो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, धेरैजना मेरो नाउँमा म उही नै हुँ भन्दै आउनेछन् र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्। जब तिमीहरूले लडाईँ र लडाईँहरूको हल्ला सुन्नेछौ तब नडराओ, यस्ता घटनाहरू हुन आवश्यक छ तर अन्त्यको दिन आउन अझ बाँकी नै छ, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ, ठाउँ ठाउँमा भूकम्पहरू जानेछन् र अनिकालहरू हुनेछन्, यो चाहिँ स्त्रीलाई प्रसव वेदना सुरु भए झैँ सङ्कष्टको आरम्भ हो। तिमीहरू आफ्ना विषयमा होसार बस्छ, होसियार हो, तिमीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछ, तिमीहरू सभाघरहरूमा पिटिनेछौ अनि हाकिमहरू र राजाहरूको सामुन्ने मेरो खातिर तिमीहरूलाई गवाई दिन तिमीहरू खडा हुनेछौ र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन् तब के बोलौँ भनी अघिबाटै फिक्री नगर, तर त्यसै बेला जे तिमीहरूलाई दिइन्छ त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ तर पवित्र आत्मा हुनुहुनेछ। एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पिनेछ र त्यसै गरी बाबुले छोरालाई
छोराछोरीहरू आमा बुबा आमा बाबुहरूका विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्तसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ नहुनुपर्ने त्यहीँ उभिएको देख्छौ, पढ्नेले बुझोस्, तब यहुदामा हुनेहरू पहाडहरूतिर भागुन्, घरको कौसीमा हुने तल नहोर्लोस्, न त आफ्नो घरबाट केही निकाल्नलाई भित्र पसोस्, खेतमा हुने आफ्नो खास्टो लिन पछाडि नफर्कोस्। तर हाय ती दिनमा गर्भवती र दुध खुवाउने आमाहरूलाई, त्यो हुँदामा नहोस् भनी प्रार्थना गर, किनकि ती दिनहरूमा यस्तो महासङ्कट आइपर्नेछ कि परमेश्वरले गर्नुभएको सृष्टिको सुरुदेखि अहिलेसम्म न त यस्तो भएको छ न कहिल्यै हुनेछ। यदि परमेश्वरले ती दिन नघटाइदिनु भएको भए त कुनै मानिस बाँच्ने थिएन, तर उहाँले चुन्नुभएकाहरूका खातिर ती दिन घटाउनु भएको छ। त्यो बेला कसैले तिमीहरूलाई हेर क्रिस्चियन छन् वा त्यहाँ छन् भन्यो भने तिमीहरू विश्वास नगर, किनभने झुटा ख्रिस्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन्, अनि सम्भव भए चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्। तर तिमीहरू चाहिँ होसियार रह, हेर मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु। तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्, अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदै गरेको देख्नेछन्। तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ र पृथ्वीको अन्त्यदेखि आकाशको अन्त्यसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ। अन्जिरको रुखबाट पात सिकेर त्यसको हाँगा कमलो भएर पालुवा हाल्ने बित्तिकै ग्रीष्म ऋतु नजिक भएछ भन्ने तिमीहरू थाहा पाउँछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेको देख्छौ तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा भइ नसकुन्जेल यो पुस्ता बित्ति जाने छैन। स्वर्ग र पृथ्वी बित्ति जानेछ तर मेरा वचन कहिले बित्ने छैन। तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न पुत्रले। होसियार रह, जाग बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो सो तिमीहरू जान्दैनौ। यो त मालिकले आफ्ना चाकरलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर र पालेलाई जाग रहनु भनी आज्ञा दिएर परदेश लागेको जस्तो, यसकारण तिमीहरू पनि जाग रह, किनकि घरको मालिक बेलुकी कि आधारातमा कि भाले बाँच्दा कि बिहान कहिले आउने हो सो तिमीहरू जान्दैनौ, नत्र त ऊ अचानक आउँदा उसले तिमीहरूलाई निधाइरहेका भेट्टाउला। जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, जाग रह। सो यहाँ मुख्य विचार के पाउँछौ यो खण्डमा 13 अध्यायमा भन्दाखेरि यही हो कि येशू ख्रीष्ट चाँडै फर्की आउनु हुँदैछ, त्यसकारण हामी सबैजना जाग रहनुपर्छ। यदि तपाईँले केही सम्झिनु भएन भने पनि यो सम्झिनुहोस्, येशू ख्रीष्ट चाँडै फर्की आउनुहुँदैछ, त्यसकारण हामी सबैजना जाग रहनु पर्दछ। र 13 अध्यायलाई राम्रोसँग बुझ्नको लागि हामी विशेष गरी आज 5 प्रश्नहरू सोध्नेछौँ, जुन आजको वचनको बुदाहरू हुनेछन्। 5 प्रश्नहरू, पहिलो प्रश्न, ख्रीष्ट फर्की आउन पहिले के हुनेछन्, ख्रीष्ट फर्की आउन पहिले के हुनेछ पहिलो प्रश्न। दोस्रो प्रश्न, ख्रीष्ट कसरी फर्किआउनुहुनेछ, ख्रीष्ट कसरी फर्किआउनुहुनेछ। तेस्रो प्रश्न, के ख्रीष्ट साँच्चै फर्किआउनुहुनेछ, के ख्रीष्ट साँच्चै फर्किआउनुहुनेछ। तेस्रो प्रश्न, चौथो प्रश्न, ख्रीष्ट कहिले फर्किआउनुहुनेछ, ख्रीष्ट कहिले फर्किआउनुहुनेछ। र पाँचौँ प्रश्न, ख्रीष्टको दोस्रो आगमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ, ख्रीष्टको दोस्रो आगमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ। ख्रीष्ट फर्किआउन पहिले के हुनेछ, ख्रीष्ट कसरी फर्किआउनुहुनेछ, के ख्रीष्ट साँच्चै फर्किआउनुहुनेछ, ख्रीष्ट कहिले फर्किआउनुहुनेछ, ख्रीष्टको दोस्रो आगमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ। सुरु गरौँ पहिलो बुदाबाट, ख्रीष्ट फर्किआउन पहिले के हुनेछ, एक पदबाट हामी सुरु गर्छौँ। पहिलो नम्बरमा, ख्रीष्ट फर्किआउन पहिले यरुसलेमको मन्दिर विध्वंस हुनेछ, यरुसलेमको मन्दिर ध्वस्त हुनेछ ख्रीष्ट आउन पहिले। प्रसङ्ग त्यो, पृष्ठभूमि नै त्यो, त्यसकै बारेमा कुरा भइरहेको छ यहाँ। मर्कुस 13 अध्याय पढेर खालि यो चाहिँ अन्त्यको दिनको चिन्हहरूको बारेमा मात्र भन्नु भयो भने गलत हुनेछ र फेरि मर्कुस 13 अध्याय पढेर यो त खालि त्यो मन्दिरको अन्त्यको विषयमा मात्र भन्नुभयो भने गल्ती हुनेछ। तर यसलाई यसरी पढ्नुपर्छ कि यरुसलेमको मन्दिरको विनाश त्यसको अन्त नै अन्त्यको दिनको चिन्ह हो। यरुसलेमको मन्दिरको अन्तले संसारको अन्तको त्यसले पूर्व सङ्केत गर्दछ। त्यही भएर यीशु ख्रीष्ट फर्किआउनु पहिले यरुसलेमको मन्दिर विध्वंस हुनेछ र वास्तवमा विध्वंस पनि भएको छ। हामी यहाँबाट हेर्छौँ, जब उहाँ मन्दिरबाट निस्कँदै हुनुहुन्थ्यो तब उहाँको चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, गुरुजी हेर्नुहोस् कति ठुला ठुला ढुङ्गाहरू, कति भव्य भवनहरू। चेलाहरूले मन्दिरलाई हेरेर, मन्दिर यति सुन्दर थियो किनकि हेरोदले सिँगारेको मन्दिर थियो, राम्रा राम्रा पत्थरहरू ढुङ्गाहरूले बनाएको भवन थियो, त्यो मन्दिरको भवन त्यो हेर्दा एकदमै सुन्दर उद्देश्यको थियो। त्यही भएर उनीहरू चकित भएर भन्दैछन् कि गुरुजी हेर्नुहोस् कति राम्रो मन्दिर, कति राम्रो ढुङ्गाहरू, कति भव्य भवन, वाउ कति सुन्दर भवन। तर यसले कसरी जवाब दिनुभयो? यसले तिनलाई भन्नुभयो, यहाँ त एउटा ढुङ्गा माथि अर्को ढुङ्गा नछुडिने गरी सबै भत्काइनेछ, यो मन्दिर अन्त्य हुनेछ। जुन तपाईँले यो मन्दिरको विशालता ऐश्वर्य तिमीले देखिरहेको छौ, यो उदयको छ हेर्दाखेरि, तर यो धुलोमा मिल्नेछ, माटोमा मिल्नेछ, यो खरानी बन्नेछ। यसुले त्यो मन्दिरको अन्त्यको घोषणा गर्नुहुन्छ, वास्तव भविष्यवाणी उहाँले गर्नुहुन्छ त्यहाँ। अनि उहाँ मन्दिरको सामान्य जैतुन डाँडा बस्नु त पत्रुस याकुब युहन्ना र अन्द्रियसले उहाँलाई गुप्तमा सोधे, हामीलाई भन्नुहोस् यी घटनाहरू कहिले हुनेछन्, यो मन्दिर कहिले भत्किनेछ, यसको विनाश कहिले हुन्छ, यो कहिले ध्वस्त हुनेछ। 14 पदबाट हेर्छौँ हामी, अलि हामीले कति पदहरू जोड्छौँ यहाँनिर। 14 पदले भन्दछ, जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ नहुनुपर्ने त्यहीँ उभिएको देख्छौ, फर्नेले बुझोस् र त्यतिको पाठकहरूले सजिलै बुझ्थ्यो, तब यहुदामा उनीहरू पहाडहरूतिर भागुन्। त्यो मन्दिरको विनाश कसरी हुनेछ, त्यो मन्दिरको विध्वंस कसले गर्नेछ? विनाशकारी घृणित थोकले, विनाशकारी घृणित थोक के हो यो? विनाशकारी घृणित थोक जसले मन्दिरको विध्वंस गर्छ के हो यो? यसले केलाई जनाउँदछ? यसको लागि हामीलाई पुरानो गरेको ज्ञानको आवश्यक छ। अघि भर्खर हामीले दानियलको पुस्तकबाट सुन्दै थियौँ, दानियल 12:11 पद अनुसार त्यहाँनिर एउटा सल्युकस राजा भन्ने, सल्युकस राजा एन्टियोकस एफिफनस 4 जसले प्यालेस टाइममा ख्रिस्टपूर्व यसो ख्रिस्ट आउनभन्दा 175-64 राज्य गरे, जब इसरायलहरूले उनको विरुद्धमा विद्रोह गरे, एन्टियोकसका सैनिक दलहरू यरुसलेमको मन्दिरभित्र पसे र मन्दिरको नियमित बलिहरूमा रोक लगाए। अघि हामीले दानियलको पुस्तक 12 त्यही देख्दै थिए, त्यहाँको नियमित बलिहरूमा रोक लगाए र एन्टियोकसले त्यहाँ जिउस देवताको लागि वेदी बनाएर बलिको रूपमा सुँगुर चढाए। यहुदीहरूले उनीहरूको निम्ति सुँगुर अशुद्ध, तर उनीहरूकै मन्दिरमा एन्टियोकसले के गरे? सुँगुर चढाइदिए, सुँगुर बलि गरिदिए, उनीहरूको देवता जीवस देवताको निम्ति वेदी बनाएर। यसलाई घृणित थोक भनिन्छ किनकि यो मन्दिरमा भएको मूर्ति पूजा हो र यसले विनाश ल्याउँछ किनकि यसले इसरायलको केन्द्रमा रहेको पवित्र स्थानलाई अशुद्ध पारिदिन्छ। यस कामलाई विनाशकारी घृणित थोक भनिन्छ, विनाशकारी घृणित थोक। दानियलले भविष्यवाणी गर्नुभएको थियो, त्यो इतिहासमा भएको थियो र फेरि यो हुनेवाला थियो। अनि त्यसरी नै त्यही विनाशकारी घृणित थोक चाहिँ अर्को विनाशकारी घृणित थोक आउने भनेर यसले यहाँनिर भविष्यवाणी गर्नुभएको छ। जसरी यो सोलोमनले बनाउनु भएको यरुसलेमको मन्दिर इतिहासमा ध्वस्त भएर गयो, त्यसरी नै अब यो यरुसलेमको मन्दिर पनि ध्वस्त भएर जानेछ। यो यरुसलेमको मन्दिर पछि पुनर्निर्माण गरेको मन्दिर, हेरोद राजाले एकदम यसलाई के भन्छ मर्मत गरेको मन्दिर, सिँगारेको मन्दिर ध्वस्त हुनेछ। अनि समयको कालखण्डमा हामी जब हेर्छौँ, ठ्याक्क दानियलको समयमा चाहिँ एन्टियोकस जस्तै अर्को घृणित थोक आएको हामी देख्छौँ। र वास्तवमै एडी 70 भन्नुको अर्थ यीशु ख्रीष्टको स्वर्गारोहणको 40 रोम साम्राज्यको रूपमा यो घृणित थोक आयो। जब रोमी सेनाहरूले यरुसलेम मन्दिरलाई घेरा हाल्यो र सेनाहरूको कमान्डरले मन्दिरको महापवित्र स्थानमा पसे र ठाउँ अपवित्र बनाइदिए। अनि यसरी एडी 70 यरुसलेम मन्दिरको विध्वंस भयो। र येशु ख्रिस्टले यरुसलेम मन्दिरको विध्वंसको बारेमा भविष्यवाणी बोल्नु भएको थियो, त्यो पुरा भयो। सो येशु ख्रिस्ट आउन पहिले के हुन्छ? येशु ख्रिस्ट आउन पहिले यरुसलेम मन्दिरको विध्वंस हुनेछ र यो वास्तवमा भइसक्यो। दोस्रो के हुन्छ येशु ख्रिस्ट आउन पहिले? ख्रिस्टका झुटा दावेदारहरू आउनेछन्। ख्रिस्टका झुटा दावेदारहरू आउनेछन्। पाँच पदलाई हेर्नुहोस् न, येशुले तिनीहरूलाई भन्नुभयो, होसियार हो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, धेरैजना मेरो नाउँमा म उही नै हुँ भन्दै आउनेछन् र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्। येशु ख्रिस्टको नाउँमा, उहाँको नाउँ म उही नै हो, यो परमप्रभु परमेश्वर इस्रायलका परमेश्वर याहवे नाउँ हो, म उही नै हो, तर धेरैजना मै ईश्वर हुँ भनेर धेरैजना आउनेछन्। उहाँको नाउँमा धेरैजनालाई बहकाउनेछन्, धेरैजनालाई भ्रममा पार्नेछन्, धेरै भिड उनीहरूको पछि लाग्दछन्। त्यसपछि तेस्रो कुरा के हुन्छ येशु ख्रिस्ट आउनुभन्दा पहिले? त्यहाँनिर छ पदले भन्दछ, सात पददेखि सात पददेखि हेरौँ न, जब तिमीहरूले लडाइँ र लडाइँहरूको हल्ला सुनेछौ तब नडराऊ, यस्ता घटनाहरू हुन आवश्यक छ तर अन्त्यको दिन आउन अझ बाँकी नै छ, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ, ठाउँ ठाउँमा भूकम्पहरू जानेछन्, अनिकालहरू हुनेछन्। यो चाहिँ स्त्रीलाई प्रसव वेदनामा सुरु भए चाहिँ सङ्कष्टको आरम्भ हो। येशु ख्रिस्ट आउन पहिले त्यहाँ लडाइँहरू हुनेछन्, त्यहाँ भूकम्पहरू जानेछन्, त्यहाँ अनिकालहरू हुनेछन्। स्पष्ट देखिरहेको छ लडाइँहरू, येशु ख्रिस्टको स्वर्ग रहनुपछि धेरै लडाइँहरू हामीले संसारमा देखिसकेको छौँ। दोस्रो पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, देशको विरुद्धमा देश अहिले घमासम परिरहेको छ, हामी त्यो थाहा गर्दछौँ। भूकम्पहरू जानेछन्, 90 सालको भूकम्प तपाईँलाई थाहा छ, 45 सालको भूकम्प, 2072 सालको भूकम्प त यहाँहरू सबैलाई थाहा छ। त्यो नौलो कुराहरू होइन, यसो भन्नुहुन्छ यी कुराहरू हुनेछन्, उहाँ आउनुभन्दा अगाडि यो सबै कुराहरू घट्नेछन्। त्यति मात्र होइन, अनिकालहरू हुनेछन्, अनिकालहरू हुनेछन्, धेरै मानिसहरू भोक भोकै मर्नेछन्। यो सुकेशको अनुसार संसार अझै उत्तम हुँदै जान्छ होइन, येशु ख्रिस्टको अनुसार झन झन संसार खराब बन्दै जान्छ। विश्व शान्ति दिवस हामी मनाउँछौँ, बेकार संसार झन अशान्ति झनै मचिएर जाँदैछ, यो हावा कुरा हो। विश्व शान्ति दिवस संसार झनै खत्तम बन्दैछ, झनै खत्तम बन्दैछ। येशु ख्रिस्टले यो चेलाहरूलाई त्यतिखेर समयलाई भन् त्यतिखेर समयको चेलाहरूलाई भन्नुभयो, उनीहरूको समयमा झुटो देवताहरू निस्किए, उनीहरूको समयमा लडाई अरू भूकम्पहरू अनिकालहरू उनीहरूले बेहोरे, र त्यतिखेरको मानिसलाई उहाँले भन्नुहुँदैछ, यो यतिखेरको मानिसलाई पनि उहाँले भन्नुहुँदैछ। चौथो कुरो के हुन्छ येशु ख्रिस्ट आउनुभन्दा पहिले? त्यहाँ सतावट हुनेछ, नौदेखि हेर्नुहोस् न, सतावट, तिमीहरू आफ्नो विषयमा होसियार हो, तिमीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्, तिमीहरू सभाघरमा पिटिनेछौ, अनि हाकिमहरू र राजाहरूको सामने मेरो खातिर तिनीहरूलाई गवाई दिन तिमीहरू खडा हुनेछौ। सतावट आउनेछ, पहिले संसारबाट सतावट आउनेछ, संसार संसारले के गर्नेछन्? अदालतमा सुम्पिदिनेछन्, के गर्नेछन्? सभागरमा पिट्नेछन्, हाकिम राजाहरूको सामुने खडा गर्नेछन् संसारले, तपाईँलाई, तपाईँ ख्रिस्ट भएको खातिर तपाईँलाई दोषलाई उडाएर सम्मान गर्ने होइन, तर उनीहरूले तपाईँलाई सताउनेछन् संसारले। पहिलो शताब्दीको ख्रिस्टियनहरू र चर्च इतिहासमा यो स्पष्ट भइसकेको छ। यसोको चेलाहरूलाई के भयो तपाईँलाई? तपाईँलाई याद छ, कोही ढुङ्गाले मारिए, कोही तरवारले मारिए, कसैलाई क्रुसमा उधमुन्टो पारेर झुन्डाइए। यसोको चेलाहरू मण्डली इतिहासलाई विचार गर्नुहोस्, कसैलाई सिङ्गको खोरमा फालिए, कसैलाई आगो लगाइदिए, कसैलाई कारमा थुनेर, यो त 19 शताब्दीको कुरा हो, कारमा थुनेर बाउ दुईवटा छोरालाई जलाइदिए। यसोले भन्नुहुँदैछ, जब यो घटनाहरू घट्छ तिमीहरू छक्क नहो, अचम्मित नमान, यी कुराहरू हुन बाँकी छ, उहाँको आगमनभन्दा पहिले यी सबै घटनाहरू घट्नपर्छ। दश पदले भन्दछ, यी सबैको माझमा, कष्टहरूको माझमा, अनिकलको माझमा, लडाइहरूको माझमा, सतावटको माझमा, तर असल कुरा पनि हुँदैछ, र पहिला सबै जातिहरूमा सुसमाचार प्रचार गरिनुपर्छ, सुसमाचार पुग्नुपर्छ सबै जातिहरूमा, अपवाद बिना होइन तर भेद बिना। सतावटको माझमा परमेश्वरले के गर्नुहुँदैछ? ती मानिसहरूलाई हाकिमहरूको सामु, राजाको सामु खडा गर्नुहुँदैछ, आफ्ना मानिसहरूलाई के को निम्ति? गवाही दिनको निम्ति। के को गवाही दिनको निम्ति? सुसमाचार खातिर। जब हामी सतावटमा हुन्छौँ, जब संसारले हाम्रो खेत गर्छौँ, उहाँले हामीलाई छोड्नु भएको छैन, उहाँ हाम्रो साथमा हुनुहुन्छ। एघार पदमा हेर्नुहोस् न, जब मानिसहरूले तिमीलाई पक्रिएर लगेर मुद्दा लगाउँछन् तब के बोलौ भने अघिबाट फिक्री नगर, तर त्यसै बेला जे तिमीलाई दिइन्छ त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ तर पवित्र आत्मा हुनुहुन्छ। यो वचनलाई लिएर फेरि वचन बोल्नु जानुभन्दा अगाडि तयार गर्नु पर्दैन भन्नु खोजेको होइन है, पवित्र आत्माले वचन बोल्नको लागि जब म फुलपिटमा उभिन्छु त्यतिखेर दिनुहुन्छ भन्नु खोजेको होइन, तर यो त्यस्तो घडीमा जब तपाईँलाई मानिसहरूले पक्रेर लान्छ, तपाईँ तयार हुनुहुन्न, सायद तपाईँ सुतिराख्नु भएको हुन्छ, उठाएर तपाईँलाई लगेर थुनामा आउँछ, त्यतिखेर बोल्नको निम्ति चाहिँ तपाईँ चिन्ता नगर्नुहोस्, फिक्री नगर्नुहोस्, परमेश्वरले नै उहाँको आत्माद्वारा तपाईँलाई शब्दहरू दिनुहुन्छ। त्यो सन्दर्भमा भनेको गवाही बन्नको निम्ति स्वतःबाट आउनेछ, संसारबाट र दोस्रो परिवारबाट। बाह्र पददेखि हेर्नुहोस् न, एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पिदिनेछ, र त्यसै गरी बाबुले छोरालाई, छोराछोरीहरू बाबु आमाहरूको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मार्न लाउनेछन्, अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। जब तपाईँको परिवारले तपाईँलाई घृणा गर्छ, जब तपाईँले तपाईँको परिवारले तपाईँलाई सताउन थाल्छ तपाईँ क्रिस्चियन भएको कारणले गर्दाखेरि, त्यतिखेर छक्कर नपर्नुहोस्, अरे म त यस्तो सोचेकै थिइनँ, मैले त यसको अपेक्षै गरेको थिइनँ, म त यसुको पछि त सबै कुरा राम्रो हुन्छ भनेर लागेको होइन, मेरो सम्बन्धहरू बिग्रिन्छ, मेरो श्रीमानले मलाई एकदमै घृणा गर्थ्यो, अब म यसुको पछि लागेपछि मेरो श्रीमानले पनि मलाई माया गर्न थाल्छ भनेर म त यसुको पछि लागेको, यसुको पछि लागेपछि त म त दुःख मुक्त हुन्छु भनेर, सत्तावट कष्ट मुक्त हुन्छु भनेर लागेको, तर यो कसरी हुन गयो भने तपाईँ छक्कर नपर्नुहोस्, यसुले पहिले भन्नुभएको छ कि जब तपाईँ यसुको पछि लाग्छ त्यहाँनिर समृद्धि होइन तर के छ त्यहाँ सत्तावट छ। ए तपाईँले कसैले यसुको पछि लाग्यो भने त्यहाँनिर समृद्धि छ, उन्नति प्रगति छ, सबै कुरा ठिक भएर जानेछ भन्छ भने त्यो बाइबलमा पाउँदैन, त्यो फेरि बाइबल अनुसार त जब 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 शब्द प्रयोग गरेको छ, यदि भनेको छैन, जब दुःखको कष्टको बारेमा कुरा गर्छ नि जब भन्ने शब्द, यसको मतलब दुःख कष्ट आउनेछ, यदि भनेको भए आउनु पनि सक्छ नआउनु पनि सक्छ भन्ने कुरा, र आउनेछन् मानिसहरूले सताउनेछन्, आफ्नै मानिसले आफ्नै आमा बाउले हामीलाई घृणा गर्नेछन्। त्यति मात्र होइन, आफ्नै आमा बाउले छोराछोरीलाई मार्नको निम्ति सुम्पिदिनेछन्। के गफ हो यो, के वास्तविकता हो? एउटा कथा सुनाउन चाहन्छु म तपाईँलाई, एउटा फिलिपिनो एउटा युवती केटीको एउटा कथा, शहीदहरूको आवाजबाट लिएको यो केटी। केटीको ओछ्यान वरिपरि रहेका इसाईहरू उदास थिए, धेरै ठुलो आन्तरिक चोटले गर्दा डाक्टरले केही गर्न सकिरहेका थिएनन्। केही हप्ता अघि विश्वासीहरूले यीशु ख्रीष्टमा उनको नयाँ जीवन र शुद्ध हृदय चढाइएको खुसियाली मनाउन उनको लागि सेतो लुगा किनिदिएका थिए। यीशुलाई पछ्याउने उनको निर्णयबाट उनको बुबा खुसी थिएनन्। एक रात रक्सी खाएको जोसमा उनले आफ्नै छोरीलाई कुट्दै लातिलो हिर्काउँदै आक्रमण गरे। उनले आफ्नै छोरीलाई मर्नको लागि हिलै हिलोले भरिएको बाटोमा त्यसै छोडिदिए। उनी मण्डलीमा नआएपछि उनका इसाई साथीहरूले उनको खोजी गरे। उनीहरूले केटीलाई हिलोको थुप्रोमा बेहोस भएर लडिरहेको भेटाए। उनको हिउँ जस्तो सेतो लुगा अहिले रगत तथा हिलोले मुछिएको थियो। उनलाई डाक्टरहरू कहाँ लगियो तर उनलाई लागेको चोट धेरै गम्भीर थियो। अहिले उनी आफ्नो लुगा मागिरहेकी थिइन्। लुगा च्यातिएको छ, उनका साथीहरूले उनलाई भने, च्यातिएको लुगा देखेर केटीको मन रुनेछ भनेर भन्ने सोचेर तिनीहरूले त्यो कुरालाई अन्तै मोड्ने कोसिस गरे। दस वर्षीय केटीको सामान्य विश्वासका साथ उनले मसिनो स्वरमा भनिन्, म त्यो लुगा यीशुलाई देखाउन चाहन्छु, उहाँ मेरो लागि रगत बगाउन इच्छुक हुनुहुन्थ्यो, म उहाँको लागि रगत बगाउन चाहन्थे भन्ने कुरा यीशुले थाहा पाउनु भएको म चाहन्छु। केही क्षणपछि केटी मरिन्। आफ्नै बाबुले आफ्नै छोरीलाई यीशु ख्रीष्टलाई पछाएको कारणले गर्दाखेरि मारिदिएको छु, इतिहासको कुरा हो यो, संसारमा इतिहासमा यीशु ख्रीष्ट पछि लागेको कारण, सतावट संसारबाट सतावट परिवारबाट आइरहेको छ। यीशुले भनिदिनु भएको छक्क नपर्नुहोस्, यीशु आफैले भन्नुभएको छ, यदि कोही मेरो पछि आउने इच्छा गर्छ भने त्यसले आफ्नो क्रुस उठाओस्, आफूलाई इन्कार होस् र मेरो पछि लागोस्। जसले क्रुस उठाउँदैन, जसले आफूले इन्कार गर्दैन, त्यो मेरो चेला बन्न सक्दैन। यीशु ख्रीष्ट आउन पहिले के हुनेछ? यरुसलेम मन्दिरको विध्वंस हुनेछ जुन भइसक्यो, ख्रीष्टका झुटा दावेदारहरू खडा हुनेछन्, दोस्रो तेस्रो लडाईँ भूकम्प निकालहरू हुनेछन्। त्यति मात्र होइन, त्यहाँ महासङ्कट पनि छ, महासङ्कट। चौध पदलाई अगाडिको पदहरूमा हामीले जोडिसकेको छौँ। यरुसलेम मन्दिरमाथि जब रोमीहरूले आक्रमण गरे तब के भयो? तब युद्धका हुनेहरू पहाडतिर भागे, घरको कोसीमा हुनेहरू तल ओर्लिनु, उनीहरूसँग समय भएन, न त आफ्नो घरबाट केही निकाल्न भित्र पस्ने समय भयो, खेतमा हुने आफ्नो खास्टो लिनको निम्ति पछि फर्कने समय भएन।
सत्रपदले भन्दछ तर हाय यति दिनमा गर्भवती र दुध चुसाउने आमाहरूलाई, गर्भवतीहरूलाई गाह्रो हुन्छ होइन, जब कुनै देशले तपाईँलाई आक्रमण गर्छ भाग्नुपर्ने अवस्थामा तपाईँ गर्भवती हुन्छ भने झनै कठिन हुन्छ। त्यही भएर बिचरा ती आमाहरू जसले आफ्नो पेटमा एक बच्चा बोकेर भाग्नुपर्छ अनि त्यो हिउँदमा नहोस् भने प्रार्थना गर, हिउँदमा यात्रा गर्न कठिनाइ हुन्छ, गाह्रो हुन्छ, जाडो हुन्छ होइन, बाहिर समय बिताउनु पर्ने हुन्छ भाग्दाखेरि। यो इतिहासमा पुरा भइसकेको कुरा हो जब यरुसलेम मन्दिरमाथि आक्रमण भयो। तर 19 पददेखि हेर्नुहोस् महासङ्कटको बारेमा, किनकि ती दिनमा ती दिनहरूमा यस्तो महासङ्कट आइपर्नेछ कि परमेश्वरले गर्नुभएको सृष्टिको सुरुदेखि अहिलेसम्म न त यस्तो भएको छ न कहिले हुनेछ। यदि परमेश्वरले ती दिन नघटाइदिनु भएको भए त कुनै मानिस बाँच्ने थिएन, तर उहाँले चुन्नुभएकाहरूका खातिर ती दिन घटाइदिनु भएको छ। यो अगाडिदेखि सङ्कटै सङ्कट छ, लडाइँ सङ्कष्ट हो यहाँ, भूकम्प सङ्कष्ट हो यहाँनिर, यहाँनिर अनिकालहरू सङ्कष्ट हो, सतावट सङ्कष्ट हो यहाँनिर, तर त्योभन्दा पनि अझै महासङ्कष्ट, त्योभन्दा अझै बढी। यसको मतलब संसारको अन्ततिर केही वर्ष चाहिँ 700 वर्ष चाहिँ ठुलो विपत्ति ठुलो सङ्कट आउनेछ भन्नु खोजेको होइन, तर यो सङ्कट नै तीव्र भएर जानेछ जुन सङ्कष्ट आज हामीले भोगिरहेका छौँ। किनकि संसारमा भएको कति देशहरूमा कति क्रिस्चियनहरूको निम्ति महासङ्कष्टको रूपमा छ, उनीहरूको निम्ति गाह्रो छ, उनीहरूको निम्ति क्रिस्चियन भएर जिउनको निम्ति नर्थ कोरियामा गाह्रो छ, युरेट्रियामा गाह्रो छ, चाइनामा गाह्रो छ, तर त्यो सबै आज त्यसले तीव्र रूप लिनेछ, यसले तीव्र गति लिनेछ। जसरी बच्चा जन्मलाई आमाको जब बच्चा जन्मिन लाग्छ त्यो कष्ट बढेर जान्छ, त्यसरी नै पृथ्वीमा त्यो कष्ट बढेर जानेछ। बाइबलले भन्छ त्यो त संसारको सृष्टिदेखि अहिलेसम्म भएको थिएन भनेर भन्दछ। जब ख्रिस्ट आउन लाग्नुहुन्छ त्यो अन्ततिर सबै कुरा डबल भएर जानेछ, सतावट डबल भएर जानेछ, अनिकाल डबल भएर जानेछ, लडाइँ डबल भएर जानेछ, झुटो दावेदारहरू डबल लिएर जानेछ। र यो समयमा धेरैजना पछि हट्नेछन्, धेरैजना तपाईँ हुनुहुन्छ के साँचो ख्रिस्टियनहरू पनि पछि हट्ला नि महासङ्कटको समयमा? 20 पदलाई हेर्नुहोस् न, यदि परमेश्वरले ती दिन घटाइदिनु भएको भए त कुनै मानिस बाँच्ने थिएन, तर उहाँले चुन्नुभएकाका खातिर ती दिन घटाइदिनु भएको छ। परमेश्वरले चुन्नुभएकाहरू महासङ्कष्टको दिनमा सुरक्षित हुनेछन्, किनकि परमेश्वरले नै उनीहरूको सुरक्षा गर्नुहुनेछ। छैटौँ कुरो के हुन्छ यसको साउनुभन्दा पहिले 21 पददेखि हेर्नुहोस् न, त्यो बेला झुटा ख्रिष्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन्। त्यो बेला कसैले तिमीहरूलाई हेर ख्रिस्ट यहाँ छन् वा त्यहाँ छन् भन्यो भने तिमीहरू विश्वास नगर, किनभने झुटा ख्रिष्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन् अनि सम्भव भए चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्। अन्त्यको दिन पुरानो दिन झुटा ख्रिष्टहरू झुटा अगमवक्ताहरू खडा हुनेछन्। झुटा ख्रिष्टहरू धेरै आइसकेका छन्, कोरियामा लगभग साल पछि त्यहाँनिर आउने गर्छ झुटा ख्रिष्टहरू। हामीलाई थाहा छ कोरियाको सन यान मुन भन्ने, आनसाङ होम पनि हामीलाई थाहा छ, धेरै धेरै सिओन जानेहरूले भन्ने गर्दछ हामीले कि यसो ख्रिस्त आइसक्नु भएको छ, कोरियामा हुनुहुन्छ उहाँ। धेरै झुटो ख्रिस्ट मै ख्रिस्टो भन्नेहरू आउनेछ अनि यिनीहरूलाई पहिचान गर्न सजिलो छ होइन, किनकि यसो ख्रिस्ट भनिसक्नु भएको छ स्पष्टसँगै, यिनीहरूको पहिचान गर्न सजिलो छ। तर झुटा अगमवक्ता शिक्षकहरू पनि आउनेछन् भन्नुभएको छ, जसको पहिचान गर्न एकदमै कठिन हुनेछ। झुटा अगमवक्ताहरू जसले भन्छ मैले परमेश्वरबाट वचन पाएर म बोलिरहेको छु, परमेश्वर मसँग बोल्नुभयो, मलाई भन्नुभयो, परमेश्वरले केही भन्नुभएको हुँदैन, आफ्नो मनगन्ते कुराहरू उनीहरूले सुनाउँछन्, परमेश्वरको सेवक भइटो बोल्छन्। उदाहरणको निम्ति अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय रूपमा धेरै छन्, केनेथ कोपल्यान्ड जसलाई तपाईँ कतिले चिन्नुहुन्छ, केनेथ कोपल्यान्ड, टिडे जेक्स, बेथमुर, जोएल ओस्टिन, नेपालमा तामाङ केशव आचार्य, विभिन्न मान्छेहरू आइरहेको छन् जसले मैले परमेश्वरबाट म चुनिएको, परमेश्वरबाट म नियुक्त पाएको, पठाइएको भनेर दावी गर्छन् र उनीहरूले वचनभन्दा छुट्टै प्रचार गर्ने गर्दछन्। के नयाँ कुरा हो यो? पुरानो करार पनि छ, यरिमाया 23 अध्यायमा म पढ्न चाहन्छु, मैले सपना देखेको छु भन्दै मेरो नाउँमा झुटो अगमबाडी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु। यी झुटो अगमवक्ताहरू जसले आफ्नै मनका भ्रमको अगबाडी कहन्छन् तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला, तिनीहरूका पिता पुर्खाहरूले बाल देवतालाई पुजेको कारणले मेरो नाउँ बिर्से जाए। यी अगमवक्ताहरूले एक अर्कालाई कहेका आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन ल्याउने विचार गर्छन्। बिर्सन लाउने विचार गर्छन्। कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्, तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्, किनकि परालको गहुँसँग के सम्बन्ध? परमप्रभु भन्नुहुन्छ कि मेरो वचन आगो जस्तै छैन र चट्टानलाई चुर चुर पार्ने कि त्यो एउटा ठुलो घन्जै छैन र, परमप्रभु भन्नुहुन्छ। यसकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु जसले मबाट आएका वचन भए जस्तै गरी एक अर्कादेखि चोर्दछन्, परमप्रभु भन्नुहुन्छ। म ती अगमवक्ताहरूका विरुद्धमा छु जसले आफ्नै जिब्रो चलाउँछन् र भन्छन् परमप्रभु घोषणा गर्नुहुन्छ, साँच्चै नै झुटा सपना कहनेहरूका विरुद्धमा म छु, परमप्रभु भन्नुहुन्छ। मैले तिनीहरूलाई पठाइन, ननियुक्त गरे, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्यद्वारा भ्रममा पार्छन्, तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्याउँदैनन्, परमप्रभु भन्नुहुन्छ। यस्ता शिक्षकहरू आउँछ जसले भन्छन् तपाईँ पापमा भए तापनि तपाईँले जीवन भा ख्रिस्टको योग्यको जीवन तपाईँले जिराख्नु भएको छैन भने उनीहरूले भन्छन् कि तपाईँको उन्नति हुनेछ, तपाईँको प्रगति हुनेछ, तपाईँको फलिफाप हुनेछ। तर साँचो अगमवक्ताले, साँचो शिक्षकले तपाईँलाई चेतावनी दिन्छ, तपाईँलाई होसियार गराउँछ, तपाईँको आफ्नै पापमा बसेको अवस्थामा सुमसुम्याउँदैन, उत्साह दिँदैन। सो यस्ता झुटा ख्रिस्टहरू आउनेछन्, झुट्टा अगमवक्ताहरू आउनेछन्, उनीहरूबाट होसियार बस्नु, उनीहरू जताततै आउनेछन्। सबैजना उतैतिर गएको देख्छौँ हामी, भिड लागेको देख्छौँ, किनकि यी मानिसहरूले धेरैलाई भ्रममा पार्नेछन्, धेरैलाई भ्रममा पार्नेछन्। सम्भव भए त सुन्नेकाहरूलाई पनि भन्छ, सम्भव भए त, तर सम्भव छैन, सुन्नेकाहरूलाई उनीहरूले भ्रममा पार्नेछ भने, यदि कोही सुन्नेको मानिस झुटो शिक्षामा गएको छ भने पनि त्यो मान्छेलाई परमेश्वरले अन्तमा फर्काएर ल्याउनुहुन्छ हुन्छ। उहाँको चुनेकहरू कोही पनि झुटो शिक्षाको भ्रममा सधैँ पर्दैनन्, तर ती मानिसहरू जान्छन् जसले जे खोजेको हुन्छ त्यही पाउँछ, उनीहरू त्यस्तै अगमवक्ता खोजेको हुन्छन्, त्यस्तै शिक्षकहरू खोजेको हुन्छ, त्यस्तै पाउँछ, आफूले सुन्नु चाहेको शिक्षकहरू, आफ्नो कानले सुन्न चाहेको शिक्षकहरू उनीहरूले खोजिरहेको हुन्छन्, त्यस्तै पाउँछन्, उनीहरू त्यहीँ अडिन्छन् र त्यो झुटा शिक्षकहरू सँगसँगै उनीहरू पनि नर्कतर्फ जान्छन्। तर तपाईँ र म चाहिँ होसियार रहनुपर्छ, ख्रिस्ट आउनुभन्दा अगाडि यो सबै कुराहरू हुनेछन्। सो ख्रिस्ट आउनुभन्दा अगाडि धेरै कुराहरू हुनेछ, तर ख्रिस्ट अब कसरी फर्किआउनुहुनेछ, ख्रिस्ट कसरी फर्किआउनुहुनेछ? पहिलो कुरा, ख्रिस्ट महिमामा फर्किआउनुहुनेछ। 24 पददेखि उहाँ महिमामा फर्किआउनुहुनेछ, 24 पददेखि हेर्नुहोस् न। तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन, ताराहरू आकाशबाट खस्नेछ र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्, अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदै गरेका देख्नेछन्। ख्रिस्ट महिमामा आउनुहुनेछ। पहिलो आगमनमा जब आउनुभयो घाम लागिरहेको थियो, तारा लागिरहेको थियो, जुनले एउटा चन्द्रमाले आफ्नो चमक दिइरहेको थियो, सबै ठिक थियो, आकाश आफ्नो ठाउँमै स्थिर थियो। तर जब ख्रिस्ट दोस्रो चोटि उहाँ आउनुहुन्छ, हि विल कम ग्लोरियसली, उहाँ महिमामा आउनुहुनेछ। के हुनेछ कि त्यहाँ अध्ययारो हुनेछ, सूर्य अब अध्ययारो हुनेछ, चन्द्रमाले आफ्नो चमक दिने छैन, ताराहरू आकाशबाट खस्नेछन्, आकाशमा भएको शक्तिहरू डगमगाउनेछन्, किनकि ख्रिस्ट फर्कि आउनुहुँदैछ, उहाँ महिमामा फर्कि आउनुहुन्छ। के यो वास्तवमा शाब्दिक रूपमै यो लिटरली यो फुलफिट पुरा हुन्छ त यो कुराहरू? यदि पृथ्वीमा ताराहरू खस्ने भने कहाँ कहाँ खस्छ होला तारा? पृथ्वीको कुन छेउमा, नेपालको कुन ठाउँमा ताराहरू खस्यो भने? पृथ्वीभन्दा तारा कति गुणा ठुलो छ? एउटा अन्डामा ठुलो ढुङ्गा खस्छ भने कहाँ खस्छ त ढुङ्गा? अन्डाको कुन 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 कहाँ कुन कुनामा खस्छ? अन्डालाई प्याचक्कै पार्छ त्यसले, होइन? यो एउटा आलङ्कारिक शब्दहरू थियो। यसको मतलब ख्रिस्ट आउनुभन्दा अगाडि आकाशमा पनि केही हुनेछ, उदेको कुराहरू, अचम्म कुराहरू घट्नेछन् जब उहाँ आउनुहुन्छ, किनकि उहाँ महिमामा आउनुहुँदैछ, भयानक रीतिले आउनुहुँदैछ, क्रुसमा मर्नलाई होइन, अब उहाँ न्याय गर्नलाई आउनुहुँदैछ। दोस्रो, उहाँ सार्वजनिक रूपमा आउनुहुनेछ, पद 26 छ, बादलमा आउँदै गरेको मानिसहरूले देख्नेछन् यसलाई, मानिसहरूले सार्वजनिक रूपमा, यसको मतलब पब्लिकली सबैले देख्ने, सबैले थाहा पाउनेछ। यो यस्तो हुने छैन कि तपाईँ जब बिहानै उठ्नुहुन्छ अनि हल्ला सुन्नुहुन्छ मानिसहरू, होइन, भिड सुन्नुहुन्छ, गफगाफ भइरहेको सुन्नुहुन्छ, के भयो, पत्रिकामा मान्छे झुमिरहेको देख्नुहुन्छ, अनि सोध्नुहुन्छ के भयो के भयो के भयो, कृष्ण आउनु भयो अरे नि, ए हो र, कसैले भिडियो खिचेको छ हेरौँ न लाइभ, फेसबुकमा लाइभ गरेर हाल्नु कसैले होइन, त्यो अवस्था हुनेछ जब कृष्ण आउनुहुन्छ कसैले कसैलाई सोध्नुपर्ने छैन, कृष्ण आउनुभयो अरे हो र कतिखेर, अरे यहाँ मैले सुतेको सुतै भएछु, जब उहाँ आउनुहुन्छ सबैले थाहा पाउनुहुन्छ, सार्वजनिक रूपमा गोप्य रूपमा उहाँ आउनुहुने छैन, जन्मिँदाखेरि उहाँ गोप्य रूपमा जन्मिनु भयो, थाहा थिएन मानिसहरूलाई, पृथ्वीको राजालाई थाहा थिएन, संसारका मानिसलाई थाहा थिएन, केवल गोठालाहरूलाई थाहा थियो, तर जब यसो दोस्रो चोटि आउनुहुन्छ उहाँ सार्वजनिक रूपमा आउनुहुन्छ, सबैले देख्नेछन्, बिजुली चम्के जस्तो हुनेछ, बिजुली चम्किँदा पूर्वदेखि पश्चिमसम्म त्यो त्यो दृश्य हुन्छ, त्यसरी नै यसो जब आउनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका मानिसहरूले देख्नेछन्। त्यही भएर त सिवनहरू झुट्टो सिच्याउ भनेको के भन्छन् उनीहरूले, यसो ख्रिस्ट आइसक्नु भएको छ अरे नि त, ख्रिस्ट आइसकेको भए हामीलाई सुनाइरहनु पर्छ, कसैले कोरियामा आइसक्नु भएको छ अरे, त्यो मित्र जब ख्रिस्ट आउनुहुन्छ उहाँ दृश्य रूपमा सार्वजनिक रूपमा सबैले देख्ने गरी आउनुहुन्छ, तेस्रो उहाँ कसरी आउनुहुन्छ, उहाँ बचाउने गरी आउनुहुन्छ, 27 पद हेर्नुहोस् न, बचाउने गरी आउनुहुन्छ, जब उसले स्वर्गदूतलाई पठाउनेछ तब उसले स्वर्गदूतलाई पठाउनेछ र पृथ्वीको अन्त्यदेखि आकाशको अन्त्यसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ, आफ्ना चुनिएकाहरूलाई भेला गर्नको निम्ति बचाउनको निम्ति उहाँ आउनेछन्, सबैलाई बचाउने गरी, बाइबलले त भन्छ चुनिएकाहरूलाई मात्र, को हुने चुनिएकाहरू, जसलाई परमेश्वरले चुन्नु भएको छ, जसले आफ्नो पाप प्रस्ताव गरेका छन् र जसले यसो ख्रिस्टमा साँच्चै नै विश्वास गरेका छन्, यी मानिसहरूलाई चाहिँ उठाउनको निम्ति, बचाउनको निम्ति, आफूसँग लानको निम्ति, आफ्नो स्वर्गको घरमा स्वागत गर्नको निम्ति उहाँ आउनुहुनेछ। त्यही भएर त यसो ख्रिस्ट आफ्नो चेलाहरूबाट विदा भएर जानुभन्दा अगाडि उहाँले भनिराख्नु भएको थियो कि म पिता कहाँ जाँदैछु, त्यहाँ धेरै कोठाहरू छन् मेरो पिता घरमा, म त ठाउँ तयार गर्न जाँदैछु तिमीहरूको निम्ति, म तिमीहरूलाई लिन आउनेछु। सो यो दृश्य त्यही हो, उहाँ आउनुहुनेछ, एउटा किसानले बाली काटे झैँ बाली उठाए झैँ उहाँले आफ्नो चुन्नेकरलाई संसारको एउटा एकवटा कुनादेखि अर्को कुनासम्म छरपष्ट रहेका सबैलाई उहाँले उठाउनुहुनेछ। के तपाईँ चुन्निएकाहरू मध्येको हुनुहुन्छ, तपाईँले आफ्नो चुनाव पत्रुसले भने चाहिँ पक्का गर्नुपर्ने हुन्छ, के म साँच्चै चुन्निएकाहरू मध्येको हुँ, तपाईँले प्रश्न सोध्नुपर्छ के म आज पनि ख्रिस्टमा विश्वास गर्छु, कि म आज पनि पापलाई घृणा गर्छु, कि मलाई चर्च जानु मन लाग्छ, कि मलाई बाइबल पढ्नु मन लाग्छ, यो प्रश्न सोध्नुहोस्, तपाईँ आफू चुन्निएको हो कि होइन पक्का गर्नुहोस्, कि मेरो जीवनमा पवित्रात्मक फलहरू देखिन्छ, तर तपाईँ यदि ख्रिस्ट हुनुहुन्न ख्रिस्टियन हुनुहुन्न, तपाईँले यसुलाई पछ्याउने निर्णय गर्नुभएको छैन, पहिलो आगमनको बारेमा तपाईँले थाहा पाउनुपर्ने हुन्छ, उहाँ पहिले किन आउनुभयो, दोस्रो कुरा गरेको छौँ यहाँ हामीले त, पहिलोचोटि किन आउनुभयो, पहिलोचोटि उहाँ यस कारण आउनुभयो, यस यस उद्देश्यले आउनुभयो कि उहाँ तपाईँ मेरो निम्ति क्रुसमा मर्नलाई, हाम्रो पापको निम्ति क्रुसमा मर्नलाई आउनुभयो, हामीलाई बचाउनको निम्ति उहाँ मानिस बन्नुभयो, म परमेश्वर हुनुहुन्थ्यो म मानिस बन्नुभयो तपाईँ र मलाई बचाउनुहुन्थ्यो, किनकि हामीले परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ, हामी सबैले अछुत कोही पनि छैन, हामी परमेश्वरको क्रोध मुनि थियौँ, हामीलाई उद्धारकर्ताको खाँचो थियो, र त्यो उद्धारकर्ता बन्नको निम्ति यसो ख्रिस्ट आउनुभयो हाम्रो निम्ति, हाम्रो तर्फबाट त्यो जीवन जुन हामी जिउन चुकेका थियौँ, त्यो सिद्ध जीवन जुन परमेश्वरको व्यवस्थाले माग गर्थ्यो, त्यो जीवन ख्रिस्टले जिदिनुभयो हाम्रो खातिर, त्यति मात्र होइन हामी मर्नुपर्ने क्रुसमा उहाँ आफै मर्नुभयो। तर प्रिय मित्र, तपाईँले ख्रिस्टमा विश्वास गर्नुभएको छैन, ख्रिस्टमा आउनुहोस्, विश्वास गर्नुहोस्, किनकि यसु ख्रिस्टको दोस्रो आगमन तपाईँको निम्ति यो गुड न्युज होइन ब्याड न्युज हुनेछ, तपाईँको निम्ति यो अशुभ खबर हुनेछ, किनकि ख्रिस्ट तपाईँलाई बचाउनलाई स्वर्गमा स्वागत गर्नलाई आउनुहुने छैन, तर तपाईँलाई नर्कमा पठाउनलाई आउनुहुनेछ। तपाईँ प्रश्न सोध्नु होला, के ख्रिस्ट साँच्चै फर्किआउनु हुनेछ, 2000 वर्ष भइसक्यो। तेस्रो प्रश्न, के ख्रिस्ट साँच्चै फर्किआउनु हुनेछ, एक बेलायती दर्शन शास्त्री बर्टन रुजलले 1927 एउटा निबन्ध लेख्नु भएको थियो, त्यो निबन्धको नाम शीर्षक यो थियो, म किन ख्रिस्टियन भइनँ, म किन ख्रिस्टियन भइनँ भन्ने शीर्षकमा निबन्ध लेख्नु भएको थियो, र त्यो निबन्धमा उहाँले दिनुभएको कारण यही थियो कि येसुको आगमनको ढिलाइले गर्दा म ख्रिस्टियन भइनँ, सायद येसुले बिर्सिनु भयो उहाँ आउने कुरै, सायद उहाँको प्लेन छुट्यो, सायद उहाँको गाडी छुट्यो, खिसी गर्नुहुन्छ उहाँ आउँछु भनेर प्रतिज्ञा गरेर हिँडेको एउटा प्रेमी परदेशमै हराए चाहिँ भन्नुभयो ख्रिस्ट, के ख्रिस्ट साँच्चै आउनुहुन्छ,
ख्रिस्ट साँच्चै आउनुहुन्छ प्रिय मित्र, किनकि ख्रिस्ट मानिसको नाडीको घडी अनुसार चल्नुहुन्न। ओके, टाइम हेरेर ख्रिस्टको हामी प्रतीक्षा गर्दैनौँ, घडी हेरेर हामी ख्रिस्टको प्रतीक्षा गर्दैनौँ। उहाँ हाम्रो समयअनुसार चल्नुहुन्न, उहाँको लागि एक दिन हजार वर्ष, हजार वर्ष एक दिन जस्तो। उहाँ आफ्नो समयमा आउनुहुन्छ, उहाँ वास्तवमा नजिक हुनुहुन्छ, नजिक हुनुहुन्छ। कसरी थाहा भयो हामीलाई? यो अन्जिरको रुखबाट हामी पाठ सिक्छौँ, अट्ठाइस पददेखि हेर्नुहोस् न, उहाँ नजिक हुनुहुन्छ। अट्ठाइस र उन्तिस, अन्जिरको रुखबाट पाठ सिक, त्यसको हाँगा कमलो भएर पालुवा हाल्ने बित्तिकै ग्रीष्म ऋतु नजिक आएछ भन्ने तिमीहरू थाहा पाउँछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेको देख्छौ तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान, ढोकामा नै हुनुहुन्छ, उहाँ नजिक हुनुहुन्छ। जब यी घटनाहरू हामी देख्छौँ, जब यी अनिकालहरू देख्छौँ, जब यी लडाइँहरू देख्छौँ हामी, जब यी सतावटहरू देख्छौँ, जब यी भूकम्पहरू घटनाहरू देख्छौँ, जब झुटा ख्रिस्टहरू, झुटा मसिहाहरू, झुटा अगमबक्ताहरू हाम्रो वरिपरि देख्छौँ, जब हाम्रो जीवनमा सङ्कष्ट देख्छौँ, त हामी के के थाहा पाउँछौँ कि ख्रिस्ट नजिक हुनुहुन्छ। र जब जब भूकम्प जान्छ, अब ख्रिस्ट आइसक्नु भयो भन्ने कुराको निष्कर्षमा जानेन, अब आगमन भयो भन्नेन, तर ख्रिस्ट नजिक हुनुहुन्छ। जब जब लडाइँ देख्नुहुन्छ, तपाईँ एक देश विरुद्ध अर्को राष्ट्र तपाईँ उठेको देख्नुहुन्छ, एक राष्ट्र विरुद्ध अर्को राष्ट्र, तपाईँले यो सोच्नुहोस् कि ख्रिस्ट नजिक हुनुहुन्छ। जब कसैले कुनै परिवारले कुनै क्रिस्चियनलाई सताएको देख्नुहुन्छ, आफ्नो परिवारले उसलाई घरबाट निकालिदिएको देख्नुहुन्छ, तपाईँ त्यतिखेर याद गर्नुहोस्, सम्झिनुहोस्, ख्रिस्ट नजिक हुनुहुन्छ। जब हाम्रो देशको कानुन परिवर्तन हुन्छ, धर्म परिवर्तनको विरुद्धमा कानुन बन्छ, विधेयक त्यो त्यो पारित हुन्छ, हाम्रा दाजुभाइहरू अरू चर्चका विश्वासीहरू थुनामा पर्छन्, हाम्रो देशका हाम्रो क्रिस्चियन हाम्रो लिडर्सहरू कति छन्, चर्चका अगुवाहरू, उनीहरू थुनामा पर्छ, त्यतिखेर याद गर्नुहोस् ख्रिस्ट नजिक हुनुहुन्छ। झुटा प्रचारक आउँछ, बाइबल सिकाउँछु भनेर अगाडि खडा हुन्छ, तर तपाईँलाई उन्नति र प्रगति एउटा एउटा स्वास्थ्य र समृद्धिको सुसमाचार प्रचार गर्छ भने ख्रिस्टमा आयो भने सबै कुरा ठिक हुन्छ, कष्ट दुःख पीडा रोग गरिबी सबै हराएर जान्छ भन्छ भने तपाईँले याद गर्नुहोस् ख्रिस्ट नजिक हुनुहुन्छ, ख्रिस्ट नजिक हुनुहुन्छ, उहाँ नजिक हुनुहुन्छ, यी सबै कुराले देखाइरहेको छ। त्यसो भए कि हामी अन्त्यको दिनमा जिइरहेको छौँ, पक्कै पनि हामी अन्त्यको दिनमा जिइरहेको छौँ, हामी आखिरी दिनमा जिइरहेको छौँ, येशु ख्रिस्ट आउन लाग्नु भएको छ। वास्तवमा आखिरी दिन, अन्त्यको दिन त येशु ख्रिस्टको पहिलो आगमनदेखि सुरु भइसकेको छ, येशुको पहिलो आगमनदेखि येशुको दोस्रो आगमनसम्मको समय अवधिलाई अन्त्यको दिन भन्दछ बाइबल अनुसार। कहाँ भन्दछ? पहिलो कुरिन्थी 10:11 भन्दछ, हेर्नु, यी कुराहरू तिमीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रो शिक्षाको निम्ति लेखिएको हुन्, जसमाथि युग युगको अन्त आइसकेको छ, युग युगको अन्त आइसकेको छ। हिब्रु 1:1-2, अर्को खण्ड, प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा, अन्तको दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। हामी अन्तको दिनमा जिइरहेको छौँ, बाइबलले जब अन्तको दिन कुरा गर्छ, यो चाहिँ ख्रिस्टको पहिलो आगमनदेखि दोस्रो आगमनसम्मको समय अवधिलाई जनाउँदछ। युना, पहिलो युना 2:18, सासाना केटाकेटीहरू, आखिरी घडी यही हो, ख्रिस्ट विरोधी आइरहेछ भन्ने तिमीले सुनेका छौ, अब धेरै ख्रिस्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौँ कि यो आखिरी घडी हो। ख्रिस्ट विरोधीहरू, झुटा ख्रिस्टहरू, झुटा शिक्षकहरू आइसकेका छन्, आइरहेका छन्, आजै आउँछन्, यो जारी छ। ख्रिस्ट विरोधी कोन बाइबल अनुसार? ख्रिस्ट विरोधी हिटलर होइन, ख्रिस्ट विरोधी नेहरू होइन, ख्रिस्ट विरोधी प्रत्येक मानिस जसले येशूलाई परमेश्वरको पुत्र भनिकन इन्कार गर्छ, तिरस्कार गर्छ बाइबलको अनुसार। आज यहुदाको पत्रमा पनि तपाईँले पाउनुहुन्छ। सो हामी अन्त्यको दिनमा जिइरहेको छौँ, किन अन्त्यको दिनमा जिइरहेको छौँ? किनकि ख्रिस्ट नजिक हुनुहुन्छ र अन्त्यको दिनको चिन्हहरू पनि पुरा भइरहेको छ, त्यसकारण हामी अन्त्यको दिनमा जिइरहेको छौँ। ख्रिस्टले के के भन्नुभएको थियो त्यो पुरा भइरहेको छ। 30 पदमा हेर्नु न, साँच्चै नै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा पुरा नभइसकिन्जेल यो पुस्ता बित्ति जाने छैन। कुन पुस्ता? त्यो पुस्ता जोसँग येशू ख्रिस्ट बोलिराख्नु भएको छ। कुन कुरा पुरा नभइन्जेलसम्म? पक्कै पनि यरुसलेम मन्दिरको विध्वंस नभइसकेसम्म। त्यो यरुसलेमको मन्दिर विध्वंस हुनुभन्दा अगाडिको चिन्हहरूको कुराहरू छ। यरुसलेमको मन्दिर विध्वंस भइसक्यो, त्यो पुस्ता पनि बितिसक्यो, भनेपछि येशु ख्रीष्टले बोल्नु भएको वचन पुरा हुँदैछ भनेपछि हामी कहाँ छौँ? अन्त्यको दिनमा जिरहेका छौँ। हामी अन्त्यको दिनमा त जिरहेको छौँ, तर अन्त्यको दिनहरूको पनि अन्त्यमा आइसकेको छ कि छैन? तर येशु ख्रीष्ट नजिक हुनुहुन्छ। तेस्रो कुरो, हामी अन्त्यको दिनमा यसकारण जिरहेको छौँ कि ख्रीष्टले भनेको कुराहरू पुरा भइरहेको छ, र ख्रीष्टले भनेको कुरा उहाँले पुरा गर्नु पनि हुनेछ। उहाँले जे बोल्नुहुन्छ त्यो पुर्याउनुहुन्छ। 31 पदमा हेर्नुहोस् न, स्वर्ग र पृथ्वी बिति जानेछ तर मेरा वचन कहिले बिति जाने छैन। येशु ख्रीष्टले पृथ्वी हुँदाखेरि भन्नुभएको थियो कि म मानिसहरूद्वारा मारिनको निम्ति र गाडिनको निम्ति तर तेस्रो दिनमा फेरि जीवित भई उठ्नको निम्ति आएको हुँ। आफ्नो पुनरुत्थानको बारेमा उहाँले भविष्यवाणी गर्नुभयो, त्यो पुरा भयो। वास्तवमा तेस्रो दिनपछि येशु ख्रीष्ट पुनर्जीवित भई उठ्नुभयो। अब यो पुनर्जीवित भई उठेका येशुले भन्नुहुँदैछ कि अन्त्यको दिन आउँदैछ, स्वर्ग पृथ्वी बित्ति जान्छ, मेरा वचन बित्ति जाँदैन। र उत्तम यही हुन्छ कि हामीले उहाँलाई विश्वास गर्नुपर्छ, किनकि उहाँले जे भन्नुहुन्छ त्यो पुरा हुन्छ। त्यो पुनरुत्थान उहाँको साक्षी हो। मृत्युबाट जीवित भई उठ्छु भन्नुभएको थियो, उठ्नुभयो, फेरि आउँछु भन्नुहुँदैछ, उहाँ पक्कै पनि आउनुहुन्छ। त्यसो भए अब उहाँको आगमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ? अन्तिम खण्ड, येशु ख्रीष्टको दोस्रो आगमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ, के गरौँ? त्यसो भए थेस्लोनिकाको मण्डलीहरूले के गर्न थालेको थियो? कामहरू गर्नु छोड्यो उनीहरूले, त जागिरै छोडिदिए। अनि पावलले लेख्न बाध्य हुनुभयो, यदि कसैले काम गर्दैन भने त्यसले नखाओस्। किन उनीहरूले काम गर्न छोड्यो? किनकि उनीहरूलाई लाग्यो कि अब येशु त आउन लाग्नु भएको छ, किन काम गर्ने, किन जागिर खाने, किन दुःख गर्ने? अस्ति एउटा झापाको पुरानो मोरङबाट घटना भएको थियो, सिउनरले नै होला सायद, एउटा दिदी एउटा उहाँको परिवारलाई बर्बाद गरिदिएको थियो। अब येशु ख्रीष्ट आउन लाग्नु भएको छ, उहाँको दोस्रो आगमन नजिकै छ, कहाँ बिहा गरिराख्ने? अब डिभोर्स गर्ने हो, अब रेडी हुने हो, छोराछोरीहरू पेटमा आइसकेको छ भने त्यसलाई अबोर्ड गर्ने, त्यसलाई फाल्ने हो, के छ, घर जग्गा सबै बेच्ने हो, सबै कुरा बेचेर अब रेडी हुने हो, चर्चमा बसेर आराधना गर्दै बस्ने हो 24 घन्टा। त्यो न्युज तपाईँले देख्नु भएको छ होला, कति ठुलो बदनाम भएको थियो। कि त्यसै गरौँ हामी, ख्रिस्टको दोस्रो आगमनको अप्रतिसम्म उहाँ आउन लागेको छ, सबै बेचौँ, बिहा गर्नेले पारपोची गर्न थालौँ, के गरौँ हामी, कसरी जिउँ? सबै कुरा छाडिदिउँ, बिहा नगरौँ, जागिर नखाउँ, नपढौँ, अध्ययन नगरौँ, किन ख्रिस्ट आइहाल्नुहुन्छ नि, अब सुतौँ? हामी कसरी उहाँको प्रतीक्षा गर्नुपर्छ? हामी कसरी उहाँको आगमनको प्रकाशमा जिउनुपर्छ? येशूले नै भन्नुहुन्छ हामीलाई 32 पददेखि, तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गम हुने स्वर्गदूतले न पुत्रले। सो ख्रिस्ट आउने कुरा कसैलाई पनि थाहा छैन, पितालाई बाहेक अरू कसैलाई पनि थाहा छैन। 2012 अन्त हुन्छ भनेर भन्नेहरू धेरै आउँछन्, होसियार हुनुहोस्। पुत्रलाई पनि थाहा छैन, येशु ख्रिस्टलाई कसरी थाहा हुँदैन? उहाँ त परमेश्वर हुनुहुन्थ्यो, अफकोर्स परमेश्वरको हैसियतले उहाँलाई थाहा छ, तर मानिस भएको कारणले गर्दा उहाँलाई थाहा छैन। जसरी मानिस भएको कारणले उहाँ थाक्नु भयो, भोकाउनु भयो, उहाँ सुत्नु भयो, तर परमेश्वर भएको कारणले गर्दाखेरि उहाँले आश्चर्य कर्महरू गर्नुभयो, पानीमाथि हिँड्नुभयो, मरेकाहरूलाई पुनर्जीवित पार्नुभयो, 5000 जनालाई खुवाउनु भयो, र उहाँ मानिस भएको हैसियतले उहाँलाई पनि थाहा छैन कहिले आउँछ, तर उहाँ परमेश्वर भएको कारणले गर्दा उहाँलाई थाहा छ उहाँको आगमनको बारेमा। तर हामी चाहिँ कसरी बस्नुपर्छ उहाँको आगमनको विषयलाई लिएर? होसियार रह, जाग बस र प्रार्थना गर। किन होसियार रहने, किन जाग बस्ने, किन प्रार्थना गर्ने? किनकि त्यो बेला कहिले हो सो तिमीहरू जान्दैनौ, यो त मालिकले आफ्ना चाकरहरूलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर र पालेलाई जाग रहनु भने आज्ञा दिएर परदेश लागेको जस्तो हो। यसकारण तिमीहरू पनि जाग रह, किनकि घरको मालिक बेलुकी कि आधा रातमा कि भाले बस्दा कि बिहान कहिले आउने हो सो तिमीहरू जान्दैनौ, नत्र त ऊ अचानक आउँदा उसले तिमीलाई निदाइरहेको भेटाउला। जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, जाग रह। 5 पद पनि त्यही छ, होसियार रह। 9 पदले भन्छ होसियार रह। 23 पदले पनि त्यही भन्दछ, तिमीहरू चाहिँ होसियार रह, होसियार रह, होसियार रह। अन्त्यको दिनको चिन्हहरूको बारेमा येशूले हामीलाई बताएर हामीलाई चाहिँ अब हामी घडी हेरेर उहाँको प्रतीक्षा गर्ने गरौँ भन्ने उद्देश्यले होइन, तर अब उहाँको आगमनको प्रतीक्षामा चाहिँ हामी जिउनुपर्छ, जाग रहनुपर्छ, प्रार्थनामा रहनुपर्छ भन्ने उद्देश्यले दिएको। किनकि एउटा भनाइ छ, तपाईँको भविष्यको आशाले तपाईँको वर्तमानलाई आकार दिन्छ। यदि तपाईँको आशा भोलि लाउरे हो हुने हो भने तपाईँ के गर्नुहुन्छ? तपाईँ समयमै सुत्नुहुन्छ, समयमै उठ्नुहुन्छ, तपाईँको खाने तपाईँको बानीमा परिवर्तन आउँछ, तपाईँको बानीहरूमा पनि परिवर्तन आउँछ, तपाईँको समय तालिका नै परिवर्तन हुन्छ। त्यसरी नै ख्रिस्टको दोस्रो आगमनको प्रकाशमा जिउँदाखेरि हाम्रो प्राथमिकताहरू परिवर्तन हुन्छ, हाम्रो सोच परिवर्तन हुन्छ, हाम्रो लक्ष्यहरू परिवर्तन हुन्छ, हाम्रा सबै जिउने तरिका नै परिवर्तन हुन्छ। हामी कसरी जिउनुपर्छ? सिम्पली यसोले भन्नुभएको छ, हामी होसियार हुनुपर्छ, हामी जागर हुनुपर्छ। अनि एउटा दृष्टान्त हामीले दिइसकेको छ, एउटा मालिक र उसको काम गर्ने चाकरको विषयमा। जसरी मालिक बाहिर गएको छ भने चाकर कसरी रहनुपर्छ घरमा? यदि ऊ घरमा क्यान्डी क्रस खेलेर बस्न थाल्यो भने मालिक फर्केर आउँदाखेरि उसको हालत के हुन्छ? यदि उसले घर सफा गरेको छैन, घरको कामहरू सिद्ध्याएको छैन भने, पकाउने कुराहरू पकाएको छैन, सबै कुरा थाम्नु मनको राम्रो गरेको छैन भने के हुन्छ उसको हालत? उसलाई जागिरमा निकाल्छ। त्यसरी नै यदि हामी ख्रिस्टको आगमनको प्रतीक्षामा छौँ भने हामी कसरी रहनुपर्छ? हामी जागर रहनुपर्छ। व्यावहारिक रूपमा जागा कसरी रहने? त्योभन्दा अगाडि कसरी जागा नरहने? ए, तपाईँ ख्रिस्टियन हो तर तपाईँको जीवन चाहिँ खालि पब्जी, टिकटक, फेसबुकमै बितिरहेछ भने तपाईँ जागा बसिरहनु भएको छैन। त्यसरी जागा बस्दैन। टेलिभिजनको अगाडि घन्टौँ समय बिताएर हामी जागा बस्दैनौँ। शुक्रबार ढिलो सुत्ने र शनिबारको चर्च छुट्याउने तपाईँको बानी छ भने तपाईँ जागा बसिरहनु भएको छैन। आफूलाई अनुशासनमा राख्नुहोस्। भाडा छैन, पानी पऱ्यो, घाम चर्को लाग्यो भनेर आज होस् चर्च जान्न भनेर बस्नु थाल्नुभयो भने तपाईँ जागा बस्नु भएको छैन। चर्च नआउने बाहनाहरू कहिले पनि टुट्दैन, जति पनि पाइन्छ। कसरी जागा रहने? व्यावहारिक रूपमा पहिलो एकअर्कासँग भेटेर बाइबल अध्ययन गर्ने, हामी त्यसरी जागा रहन सक्छौँ। जवाफदेताको सम्बन्धहरू कायम राखेर। दोस्रो, एकअर्कासँग सङ्गति गर्ने, शनिबारको चर्च सङ्गतिमा निरन्तर आउने। सक्नुहुन्छ भने मङ्गलबारको सङ्गति पनि आउनुहोस्, चर्चको विशेष कार्यक्रमहरूमा उपस्थित हुनुहोस्। उदाहरणको निम्ति अर्को हप्ता बत्तिसमा कार्यक्रम छ, त्यसमा जसरी हुन्छ उपस्थित हुनुहोस्, जागर हुनुहोस्। बाइबलले भन्छ निरन्तर प्रार्थना गर्नुहोस्, खुरानदार प्रार्थनामा लागिरहनुहोस्। जागर रहनुको उद्देश्य भनेको प्रार्थना गर्नु हो। ए, तपाईँ निदाउनु भएको छ भने तपाईँ प्रार्थना गर्न सक्नुहुन्न। सो तपाईँ हुनु हुँदैछ भने, झुल्नु हुँदैछ भने तपाईँ जागा बस्नु भएको छैन। जागा बस्ने क्रिस्चियनले प्रार्थना गर्छ, प्रार्थना गर्छ। त्यति मात्र होइन, अन्तमा सुसमाचार सुनाउनुहोस्। सुसमाचार सुनाएर जागा बस्नुहोस्। 34 पदले भन्छ, मालिकले नोकरलाई एउटा काम र दायित्व दिएर ऊ परदेश पर गए जस्तै हो। हामीलाई दायित्व, हामीलाई काम दिएर यसरी जानुभएको छ। सुसमाचारको काम हाम्रो जिम्मेवारी हो, महान आदेश पुरा गर्ने यो चर्चको सामूहिक उत्तरदायित्व काम हो। त्यही भएर हामी सबैजनाले हाम्रो मालिकको निम्ति काम गर्नुपर्छ। हामीले सुसमाचार सुनाउँदै जागा बस्नुपर्छ, जागा बस्नुपर्छ, जागा रहनुपर्छ। ख्रिस्टाणै आउनु हुँदैछ। ख्रिस्टको दोस्रो आगमनको प्रकाशमा हाम्रो जिआई र गाडी कुरेर बसेको जस्तो आचरण लिएर होइन। गाडी कुर्दाको तपाईँ कसरी बस्नुहुन्छ? सायद मोबाइलमा तपाईँ गेम खेल्दै बस्नुहुन्छ, अथवा घडी हेर्दै, गाडी हेर्दै तपाईँ गल्लीमा, सडकमा, बाटोमा तपाईँ उभिनुहुन्छ। तर ख्रिस्टको आगमनको प्रकाशमा हाम्रो जिआई, हाम्रो पर्खाई र तालिम गर्दै तयारी अवस्थामा रहने एउटा खेलाडी जस्तो हुनुपर्छ। अब ऊ कति वर्षपछि गेम खेल्दैछ भने ऊ आजबाट ऊ दैनिक कुद्छ, उसले आफूले कसरत गर्छ, आफूलाई अनुशासनमा राख्छ, उसले अभ्यास गर्छ, आफ्नो स्टामिनाहरू बढाउँछ। सो हाम्रो गाडी कुरेको जस्तो हाम्रो जीवन हुँदैन, हाम्रो जीवन एउटा खेलाडी जस्तो हुनुपर्छ। जब जसै हामी ख्रिस्टको दोस्रो आगमनको हामी प्रतीक्षा गर्छौँ। हिब्रू 12 अध्यायको 1-2 पद पढेर म अन्त्य गर्न चाहन्छु। यसकारण यतिका साक्षीहरूको ठुलो बादलले हामीलाई घेरिरहेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामान्य राखिदिएको दौड धैर्य साथ दौडौँ। हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने यीशुलाई हेरौँ, जसले उहाँको सामान राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठाने क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गर्छौँ।